ان الذين جاءوا بالافك عصبه منكم، بے شک جو لوگ لے آئے ہیں ایک طوفان وہ تمہی کا ایک گروہ ہے۔ بے اف کہا گیا، اور اف کہتے ہیں کسی بات کو اصل سے پلٹ دینا۔ پیچھے ہم پڑھ چکے ہیں نا توفکون یوفکون، طوفان کو بھی اسی لیے کہتے ہیں نا کہ اس میں اپ سائڈ ڈاؤن ہو جاتی ہے۔ یہاں کس طوفان کی بات ہے؟ باتوں کا طوفان، بہتان، قذف، بات کو ٹوسٹ کرنا، اس طریقے سے بدل دینا کہ اصل جو ہے وہ نقل اور نقل اصل لگنے لگے۔ فرمایا کہ یہ ایسے حالات ہیں کہ جس کے اندر لوگوں کو مبتلا کر دیا، لوگ کچھ اس میں آ گئے کہ حضرت عائشہ وہ تھی نہیں جو ان کو لگنے لگی۔ فرمایا کوئی بات نہیں، یہ کوئی غیر نہیں ہے، یہ عصبت منکم، یہ تمہی میں سے ایک گروہ ہے۔ کیا پتہ چلا کہ اپنوں ہی سے زیادہ نقصان ہوتے ہیں۔ اب تاریخ کو کھول کے دیکھیں، جتنا مسلمانوں کو اپنوں سے نقصان پہنچا اتنا غیروں سے نہیں پہنچا۔ کسی بھی تحریک، کسی آرگنائزیشن، کسی بھی دور کے مسلمانوں کو سب سے زیادہ نقصان اپنے لوگوں سے پہنچتا ہے۔ ہمارے یہاں کہتے ہیں نا کہ گھر کا بھیدی لنکا ڈھائے، کہ جو اندر ہوتا ہے وہ اندر کی کچھ باتیں اچھی بھی جانتا ہے، اور جیسے ڈائننگ ٹیبل تو سجا ہوا بڑا خوبصورت لگتا ہے، لیکن کچن میں کہیں گندگی بھی ہو سکتی ہے، کہیں سبزیاں بھی ہوں گی، کہیں صاف بھی ہوگا۔ تو اب اندر والے ہی باہر آ کے سنائے تمہیں پتہ ہے کہ اندر کتنا گند ہے، تو پھر کوئی کیا کرے۔ بالکل یاد رکھیے، اس میں ایک بہت گہری عمل کی بات ہے کہ جب کسی جگہ کام کرتے ہوئے ہم اندر کی وہ چیزیں بھی دیکھتے ہیں جو عام لوگوں کو نہیں دکھ رہی ہوتی، تو ہماری ذمہ داری بڑھ جاتی ہے۔ اس وقت وہی کچن اور ڈائننگ ٹیبل کی مثال سامنے رکھنی چاہیے کہ اس کی وجہ سے اپنی عزت کو خراب نہیں کرنا چاہیے۔ اور یہ جو لفظ ہے نا عصبہ، عین سواد با سے ہے، پیچھے پڑھا یہ لفظ آپ نے؟ شاباش، ویری گڈ۔ سورہ یوسف میں ان کے بھائیوں کا جو خیال تھا کہ نحن عصبہ، بڑی جماعت کو کہتے ہیں نا، گروہ کو کہتے ہیں، لیکن اس لفظ کو ہم نے سورت غالب ہود میں پڑھا، یوم عصیب، پکڑنے والا عذاب۔ وہاں آپ کو بتایا تھا کہ یہ جو عصبہ کہتے ہیں پکڑنے کو، یہ جو اعصاب ہوتے ہیں نا ہمارے مسل، وہ بھی لفظ اسی سے ہے، یہ دھاگے ہیں جو ہماری گوشت کو اور ہڈیوں کو ملا کے رکھتے ہیں۔ تو اس سے کیا پتہ چلتا ہے کہ ایک دوسرے کی تقویت اور اس کو پکڑنے والے لوگ کا یہ تمہیں میں سے ہیں۔ کوئی بات نہیں، لا تخصبوہ شر لکم، اس واقعے کو، ان باتوں کو تم اپنے حق میں برا نہ سمجھو۔ کیسے برا نہ سمجھے، اتنی بڑی بات، اتنا بڑا الزام، اتنی بڑی بدنامی، کتنے لوگ دین سے ہٹ گئے ہوں گے ایسے وقت میں کہ چھوڑو چھوڑو ہم نہیں جانتے، پتہ نہیں اندر کے کیا کھاتے ہیں، چھوڑ دو۔ کہا نہیں، مت برا سمجھو، بل ہوا خیر لکم، یہ تمہارے حق میں بہتر ہے، یہ اچھا ہوگا، کیونکہ اس کا انجام اچھا ہوگا۔ اس کے بعد عائشہ کے لیے قیامت تک کے لیے قرآن میں اللہ کی طرف سے گواہی آ گئی۔ دنیا میں لوگ گواہیاں دیتے ہیں، اس گواہی کو بعد میں بدل لیں، کسی کو یاد ہی نہ رہے، اللہ کی گواہی کب بدلے گی، یہ تو ہمیشہ رہے گا۔ اور یہاں امت مسلمہ کو بھی کہا گیا، یہ صرف عائشہ کو نہیں کہا گیا کیونکہ جمع ہے، بل ہوا خیر لکم، یہ نہیں کہا کہ بل ہوا خیر لکی، اے عائشہ یہ تیرے حق میں بہتر ہے، یا اللہ کے نبی کو نہیں کہا گیا، لکا، لکم جمع، ابو بکر آپ کے حق میں بھی بہتر ہے، آپ کے خاندان کے لیے بھی بہتر ہے۔ آج جو قلبی اور روحانی تکلیف آپ کو اس سے پہنچی، اس کو برا نہ سمجھیں، اللہ شر میں سے خیر نکالنے والا ہے، یخرج الحی من المی، خیر میں سے شر، شر میں سے خیر نکالتا ہے۔ تو اس جھوٹے الزام کے اندر خیر ہی خیر ہے، اس سے آپ کو بھی فائدہ ہوگا، اسلام کو بھی فائدہ ہوگا، اللہ کے نبی کو بھی فائدہ ہوگا۔ اور واقعی ہوا، آپ سیرت پڑھیں گے تو آپ دیکھیں گے کہ کس طریقے سے اس ایک واقعے کے بعد پھر سمجھ میں آ گئی بات کہ لوگ اللہ کے نبی کے بارے میں جتنا برا سوچ رہے تھے، ان کے گھرانے کو اللہ تعالیٰ نے اتنی زیادہ عزت عطا فرمائی۔ پھر فرمایا لِكُلِّ امْرِئٍ مِّنْهُمْ مَا اكْتَسَبَ مِنَ الْإِثْمِ، ہاں مگر ہر آدمی نے اس گروہ میں سے اتنا ہی گناہ کمایا جتنا کہ اس نے حصہ ڈالا۔ یہ بڑی تکلیف دہ بات ہے، جب بھی ایسی آندھیاں چلتی ہیں نا، جب بھی ایسے فتنے اٹھتے ہیں نا، تو اللہ تعالیٰ کہتے ہیں ہر بندہ اس میں سے اپنا حصہ ڈال کے چلا جاتا ہے، کہیں بری باتوں میں حصہ ڈال جاتا ہے، کہیں جھوٹ گھڑنے میں، کہیں کچھ کہیں کچھ، اس کی تشخیر میں، اور اپنے بارے میں غلط کام کر کر کے اپنے حق میں غلط چیزیں جمع کر جاتا ہے۔ دیکھیے یہ امتحان ہوتے ہیں، پیچھے اس پہ بہت دفعہ بات ہوئی کہ مومن کا اور منافق کا فرق، آپ کہہ لیں مخلص اور غیر مخلص کا فرق پتہ ہی ایڈورس کنڈیشنز میں چلتا ہے۔ جب سارے چھوڑ جائیں نا، اس وقت ابو بکر نہیں چھوڑتے، پتہ چل گیا اگر واقف نہ ہوتا، और अब्दुल्ला बिन उबई से वो गंदे और कभी जुमले ना निकलते ना जो पीछे कोट किए हैं, तो पता ही ना चलता लोगों को कि इस शख्स के दिल में इतना खोट है। आप देखिए कि अल्लाह के नबी के साथ जाने वाला काफले के साथ था, सोचिएगा इस पे भी, साथ गया था तभी तो बाकी लोगों के पास था ना। वहाँ को मदीना में आके ब्लैंकेट लेके सोया हुआ नहीं था, फिल्में नहीं देखता था इंडियन, जिहाद तक करने गया, दिल नहीं था साथ। आप कहीं पूरी किसी कॉज में साथ लगे भी रहें किसी के मारे बांधे, अगर आपका 100% दिल उसमें नहीं है ना, किसी लम्हे में आप छटक जाएंगे। याद रखें, हम छांट दिए जाते हैं, एक छलनी अल्लाह ताला हालात की हर दौर में लाता है जिसमें से छाना जाता है। खालिस और मोहल्ला कहते हैं, ये हो ही नहीं सकता कि मुनाफिक और खालिस, खालिस और ना खालिस का साथ तक चलता रहे, किसी न किसी लम्हे छट जाएंगे, कहीं ना कहीं खोट होता है। आप देखिए कि आप दाल साफ करते हैं ना, आप उसमें से कुछ दाल के खराब हिस्से निकाल लेते हैं, कोई उसके अंदर कोई पत्थर है, कोई तिनका निकालते हैं, क्या होता है फिर उसके बाद? आप पानी में जूं ही दाल डालते हैं तो क्या होता है? वो दाल जिसके अंदर खोट लगा होता है ना, वो ऊपर आ जाती है, खोटी दाल जिसमें कीड़ा, फिर आप उसको भी फेंकते हैं। आप कहते नहीं, ये मुझे तो देखने में नहीं पता चला लेकिन इसके अंदर खोट है। अल्लाह ताला दीन के काम करवाने वालों के लिए थोड़े थोड़े अरसे के बाद ट्रायल्स लाता है, थोड़े अरसे के बाद ऐसे हालात लाता है कि जिसके बाद कुछ प्रोपेगंडे होते हैं। कोई बात ही आप सुन लेते हैं, सिर्फ कोई एक जुमला सुन लेते हैं किसी से, बस आप देखिए कुरान पढ़ने आते हैं ना आप सारे। उम्मीद है कि जो लोग शुरू में आपके ये मुखालफत करते थे, अब वो खामोश हो गए होंगे। शुरू में हो सकता है आपको घर वालों को या इर्द गिर्द वालों को सेट करना मुश्किल लगता था, अब अल्हम्दुलिल्लाह आसान हो गया, लेकिन फिर भी कोई हफ्ते, 10 दिन, 15 दिन बाद कोई ना कोई एक जुमला आपको ज़रूर सुनवाया जाता होगा। कब तक होगा और क्या है, अब छोड़ दो, अब क्या करना है, बस समझ लें कि वो आपका एक छलनी टेस्ट है। अल्लाह ताला आपको दोबारा चेक कर रहा होता है, सब्र के एक और मौका मिला। फिर आप देखिए, ये अच्छा इसलिए भी था कि सब्र का मौका मिला, मुनाफिक जाहिर हो गए, अच्छा रिजल्ट निकला, दूसरे लोगों के लिए नसीहत साबित हुई। फिर अच्छा इसलिए भी था कि मोमिनों की तरबियत का मौका मिला। फिर इसी तरह भी अच्छा था कि प्रोपेगंडे से बचने का तरीका सिखा दिया। क्या पता चला कि झूठे प्रोपेगंडे अहले हक को कभी नुकसान नहीं पहुंचाते। हाँ, लिकुल इमरिम मिनहुम मक्तसब मिनल इस्मी, हर बंदा अपना हिस्सा ले जाता है। पर आप सोचिए कि जब भी कोई खानदानी बातें हों, जहाँ भी कोई दीन दुनिया की कोई बात करे, अपने आप को इस आयत के तनाजुर में चेक किया करें कि मैंने इस बुराई में कितना हिस्सा डाल दिया। हाँ, वल्लजी तवल्ला किब्रो, हाँ वो तो वाकई बड़ा गुनाहगार था जिसने इस बात को शुरू किया। यहाँ वल्लजीज के नीचे लिखी अब्दुल्ला बिन उबई, तवल्ला वली हुआ, बड़ा बना इन चीज़ों का, वो इसकी बात के अंदर आ गया, उसने अपना हिस्सा डाल दिया। अब देखिए कि अल्लाह के नबी की उस वक़्त कई बीवियाँ थीं, किसी एक बीवी ने हज़रत आयशा पर इल्ज़ाम नहीं लगाया, बल्कि हमना बिनते जहश वो औरत थी जिन्होंने इसमें हिस्सा डाला था, वो ज़ैनब बिनते जहश की बहन थी जो अल्लाह के नबी की बीवी थी। उन्होंने अपनी बहन को फ़ायदा देने के लिए हज़रत आयशा पर इल्ज़ाम लगाया, यानी सुख नापे की आड़ में। लेकिन जब जैनब से पूछा गया कि भाई तुम सुनाओ आयशा के बारे में क्या ख्याल है, कहना कि मैंने उनमें हमेशा खैर देखी है। किरदार तो हो तो ऐसा हो ना। फिर आप देखिए कि अल्लाह के नबी और अबू बकर के घर वाले इसके रिएक्शन में कितने मुतहम्मिल रहे, हर जगह जा जाकर सफाइयाँ बेचनी गईं, रोए नहीं, सब्र और तहम्मुल किया, अल्लाह की मदद आ गई। बता दिया गया ना कि अच्छी बात करो। अल्लाह ताला फरमाते हैं कि वल्लज़ी तवल्ला किब्रहु मिनहुम लहू अज़ाबुन अज़ीम, जिसने इसके बड़े हिस्से में हिस्सा लिया उसके लिए अज़ाब अज़ीम है। इशारा इसमें कि अब्दुल्ला बिन उबई को दुनिया में कोई सजा नहीं मिली थी, कुछ नहीं उसको दिया, क्यों? कि उसके लिए वलहू अज़ाबुन अज़ीम। लेकिन जिनको अल्लाह ताला ने पाक करना होता है, उनको दुनिया में ऐसी चीज़ों में बचा लेता है। जिन 3 लोगों ने इसमें हिस्सा डाला था, अल्लाह ताला ने उनका भी तذکرہ फरमा दिया। और इनके नाम क्या थे? हज़रत हसान, ये शायर थे असल में, हसान बिन साबित, और मिस्तो, ये वही जिनकी माँ की बात थी। ये मिस्तो जो थे ये गरीब भी थे और बदरी सहाबी भी थे। इन दोनों ने इखलास के बावजूद लोगों की बातें सुन सुनाकर आयशा के बारे में चंद जुमले बोल दिए थे। और तीसरी थी हमना बिनते जहश, इन 3 के ऊपर फिर कज़फ की हद लगी थी और अल्लाह ताला ने उनको दुनिया में ही पाक कर दिया था। इससे क्या पता चलता है कि कुछ सज़ाएं जो दुनिया में लग जाती हैं वो अच्छी होती हैं। बस यहाँ तक वाक़या ख़त्म कर दिया। यहाँ से आगे तक आप देखेंगे सबक एंड तक सिर्फ मॉरल्स हैं। नंबर 1, लौल इज़ समय तुम हो, क्यों नहीं जबकि तुमने इनको सुना था। किसको कहा जा रहा है? مسلمانوں کو کہا جا رہا ہے کہ مسلمانوں جب تم نے یہ گندی باتیں سنی، اخلاق سے گری ہوئی باتیں سنی، تو کیوں نہیں ظن المومنون والمومنات بانفسہم خیرا، کیوں نہ گمان کیا مسلمان مرد اور مسلمان عورتوں نے اس بات کو اپنے بارے میں خیر، اپنوں کے بارے میں نیک گمان کیوں نہ ہوئے؟ کیوں نہ ہوا ایسا کہ جب تم نے عائشہ کے بارے میں یہ افواہ سنی تو تم نے گمان کیا ہوتا مسلمان مردوں اور عورتوں نے اپنوں کے بارے میں نیک گمان؟ یہ ادب سکھایا گیا کہ تم نے عائشہ کے بارے میں بدگمانی کیوں کی؟ تم نے کیوں نہیں عائشہ کے بارے میں سوچا کہ عائشہ ایسا کبھی نہیں کر سکتی، وہ بڑی پاک ہیں، وہ بڑی صاف ہیں؟ اور کہنا کیا چاہیے تھا؟ وَقَالُوا هَذَا إِفْكٌ مُبِينٌ، اور کیوں نہ یہ کہا کہ یہ تو ایک سراسر جھوٹ ہے؟ یہ ہے وہ ادب جس سے آج مسلمانوں کے اکثر لوگ اس سے دور ہیں. اور وہ کیا کہ جب کسی دوسرے مسلمان کے بارے میں غلط بات سنتے ہیں تو بجائے اس کے کہ اس کی حمایت کریں اس کے بارے میں غلط باتیں بولنے لگتے ہیں، ایسی باتیں کرنے لگتے ہیں کہ جس سے پتہ چلتا ہے کہ شاید وہ اس بات کے اوپر تیار ہیں کہ یہ جو بات ہم سن رہے ہیں وہ درست ہے. اب دیکھیے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ایک مومن دوسرے مومن کے بارے میں خوش گمان ہوتا ہے. ایک روایت میں آتا ہے کہ مومن کے بارے میں 70 دفعہ اچھا گمان کرو. ہوا نہیں دینی چاہیے غلط چیزوں کو. کوئی برا کہے تم کہتے اب کیا کریں، پھر سارے کہہ رہے تھے میں چپی ہو گئی. بعض دفعہ آپ دیکھیے جب مخالفتوں کی ہوا چلتی ہے نا تو بڑے مخلص وہ لوگ جن کے اوپر آپ کو بڑا یقین ہوتا ہے نا وہ بھی آپ کے خلاف باتوں میں شامل ہو چکے ہوتے ہیں، کہتے پھر اب ہمیں کیا پتہ، کوئی نہ کوئی بات تو ہوگی نا. ہمارا ایک جملہ معروف ہے رائی کا پہاڑ بننا. یہاں تو دیکھیے رائی بھی نہیں تھی، حضرت عائشہ کے معاملے میں رائی بھی نہیں تھی پھر بھی پہاڑ بن گیا. تو ادب کیا ہے؟ کبھی کسی کے خلاف بات ہو تو کبھی سنتے سناتے نہ بولیں. بعض لوگ صرف لقمہ دینے کے لیے، بعض پریشر میں آ کے، بعض ہاں ہوں کرنے کے لیے بولتے ہیں. نہیں، یہاں وہ حدیث یاد رکھا کریں کہ اللہ کے نبی نے فرمایا کہ بعض دفعہ بندہ صرف ایک کلمہ ایسا بولتا ہے کہ جس کی وجہ سے وہ جنت میں چلا جاتا ہے. وہ کلمہ ایسا ہی ہوتا ہے، جب کسی کی عزت اچھالی جائے تو وہ اس کا ساتھ دے، جب لوگ اس کے بارے میں بری باتیں کہیں تو وہ اس کے بارے میں اچھی بات کہے. اور بعض دفعہ بندہ جنت میں جاتے جاتے صرف ایک کلمے کی وجہ سے جہنم میں چلا جاتا ہے. وہ جملہ ایسا ہی ہو سکتا ہے، ہوگی پھر ایسے. بس بعض لوگ پوری بات نہیں کرتے، ایک جملہ بول کے نا بس آگے لوگوں کو کوشچن مارک چھوڑ دیتے ہیں کہ اب تم خود سوچو کہ تمہارے ساتھ کیا ہو رہا ہے، کس طریقے سے ہو رہا ہے. تو اللہ تعالیٰ کہہ رہے ہیں مسلمانوں کے معاشروں کا یہ اصول ہونا چاہیے کہ کسی کے بارے میں بری بات سنیں تو فوراً سوچیں. حدیث نہیں غالباً، یہ کسی کا کال ہے کہ کسی کے بارے میں اگر تمہیں کوئی بدگمانی ہو تو تم اس خیال کی تاویلات کرو، ایک بات کو پھر دوسری سوچو، عذر لکھو، نمبر ایک، نمبر دو، نمبر تین، کہا کہ تم اس کے 99 ریزنز لکھو، یہ ہوا ہوگا، نہیں یہ وجہ ہوگی، یہ ہوگا، ایسے ہوگا، وہ ہوگا. اور جب ساری یہ وجوہات لکھ لو نا تو اس کے بعد 100ویں وجہ یہ لکھ لو کہ میرا خیال ہے کہ میں اس وجہ کو ڈھونڈ ہی نہیں پا رہا جس کی وجہ سے اس نے یہ کام کیا ہوگا. اللہ اکبر. یہ معاشرہ قائم ہوگا نا تو پھر اتحاد ہوگا، پھر اسلام پھیلے گا. ہمارا حال کیا کہ ایک جگہ کام کرنے والے 4 لوگ اکٹھے نہیں بیٹھ سکتے، بدگمان، بد خیال، اس کے بعد اس کے بارے میں اس کی بات، ادھر ایک گروہ، پھر جتھے بازی، پھر ٹسل، پھر آرگنائزیشن، پھر ٹوٹ گئے، پھر 1 سے 2، 2 سے 4 مسجدیں، 4 ادارے، 4 قومیں بن گئیں. سیاسی اتحاد دیکھ لیں، سیاستدانوں پہ باتیں، بدگمان مت ہوں، کسی کے بارے میں بات نہ کریں. سیاسی لیڈر، آپ کو مجھے کوئی حق نہیں ان کے بارے میں بات کرنے کا. آپ کہتے ہیں انہوں نے تجوریاں بھر لیں، انہوں نے اپنے بینک بھرے، کدھر ہیں آپ نے میں نے دیکھے؟ کیوں بولتے ہم اس کی اتنی جائیدادیں آپ نے دیکھی؟ یقین کریں میں ان آیتوں کو جب بھی پڑھتی پڑھاتی ہوں تو میں سوچتی ہوں کہ یہ ہوتے ہیں وہ حالات جس میں لوگ دین کا کام کر سکتے ہیں. اور وہ کیا کہ من حسن الاسلام ترک ما لا یعنی، انسان کے اسلام کا حسن یہ کہ ہر بے معنی چیز کو چھوڑ دے. جب تک ہم قرآن پڑھنے کے بعد اس سوچ کے نہیں آئیں گے نا کبھی بھی ہم دین کا کام ویسے نہیں کر سکیں گے جیسے کرنا. مجھے کیا، ہم اپنے سے زیادہ دوسروں کو سوچتے ہیں، فلاں ایسے کیوں ہیں، اس کے پاس یہ چیز کیا ہے، کس کی گاڑی ہے، کہاں سے آئی ہے، گھر کہاں سے بنا، کپڑے کس کے ہیں، شادی کر رہے ہیں، کہاں سے آئے زیور، کہاں سے آئی دلہن، لڑکی کا جہیز کیا، ہو کیئرز، اتنے فارغ ہیں ہم. ये हिस्सा डालेंगे हम अपना। लिकुल लिमरिम मिनहुम मक्तसब मिन अल इस्मी, नहीं बेनियाज होना सीखे। आपके पास कोई 2 घंटे बैठा रहे, आप एक लम्हे के लिए उसके बारे में ना सोचें। हम बेकार चीज़ों को सोचते हैं, इसीलिए कारामत चीज़ों को सोचने का वक्त ही नहीं होता। फिर हम कन्फ्यूज रहते हैं, उलझे रहते हैं, परेशान रहते हैं, क्योंकि हमारे पास और जो बहुत सारी चीज़ें होती हैं। तो लिहाजा कभी अगर खुदा न खास्ता ऐसे हालात आ जाएं ज़िंदगी में, निजी तौर पे या दीनी तौर पे, तो बस क्या कहें कि ये तो इफ़्क़ मुबीन है, हम नहीं मानते। और सहाबा कराम ने जाके अपनी बीवियों से पूछा, अबू अय्यूब अल अंसारी के बारे में आता है, जब ये बातें बाहर हुई, निकलती होंगी बातें, तो दुख था उनको बहुत, क्योंकि अल्लाह के नबी को वो करीब से देख चुके थे, मेज़बान रहे, पहले मेज़बान थे अल्लाह के नबी के। बंदे को पता लग जाता है, और जिसको नहीं लगता वो फिर बड़ा ही समझ से खाली है। खैर, अपनी बीवी के पास गए, कहने लगे बड़ा दुख है लोग ऐसी बातें कर रहे हैं। कहा ये बताओ कि अगर तुम आयशा की जगह होती तो क्या करती? यानी आप सोचिए ज़रा, यहाँ हल्की सी बात करें कि जिस तरह आयशा पीछे रह गई और फिर आईं और इतनी थोड़ी देर की बात थी, तुम आयशा के जगह होती तो कैसा करती? कहती खुदा ना खास्ता मैं तो ऐसी कोई बात सोच भी नहीं सकती थी। तो कहने लगे फिर मैं कह सकता हूँ कि आयशा ने भी ऐसा नहीं किया। क्यों? कि मेरी नज़र में आयशा रज़ी अल्लाहु अन्हा तुझसे बेहतर है। और कहते हैं, अपने आप को कहते हैं कि अगर मैं सुफवान की जगह होता तो क्या करता, मैं तो नहीं ऐसा करता गंदा काम। फिर कहते हैं मुझे यकीन है कि सुफवान मुझसे बेहतर है, कि उन्होंने ये काम नहीं किया होगा। ये है कि बेअनफुसीहिम खैरन, अपने से टेली करके देखो। आप देखिए मुस्लिम माशरा के इतना गंदा माशरा, क्या एक सच्चा मोमिन और मोमिन ऐसे कि सिर्फ 10 मिनट मिले तो वो गंदे काम करने शुरू हो जाए? क्या ये जानवरों की सोसाइटी है? क्या ये कोई गंदे लोगों का माशरा होता है जहाँ एक औरत और मर्द को थोड़ा मौका मिला वो जिस्म की बातें करने लग जाएं, वो जिन्स के तकाजे पूरे करें? इतने बेकार होते हैं, ये सोचते हो तो मुसलमानों के बारे में? जिन्होंने आयशा पे बातें की उन्होंने बिल्कुल ना सोचा कि आयशा इतनी थोड़ी भी थी, नहीं थी उनके पास कोई हलाल जगह जहाँ से अपनी ख्वाहिश पूरी करती, नहीं थे सुफान के पास कोई हलाल बीवियाँ। हाँ, ये गंदे माशरों की कहानी होती है, ये परवर्टेड सोसाइटीज होती हैं कि जहाँ ज़रा सा मौका मिले तो वहाँ गंदगी हो। आपको तो एक मुल्क का नाम नहीं लूँगी, चंद मिनट के लिए वहाँ बिजली का ब्रेक डाउन हुआ था, चंद मिनट के लिए, और जब बिजली आई थी लोगों ने इंतहाई इंसानियत से गिरे हुए मनाजिर देखे थे। जिनके ऊपर जबिल्लत तारी होती है ना, जो जिस्म के तकाजे हरकत पूरे करते हैं, वो जानवरों की सतह पर जीते हैं, वो तो मौका ढूंढेंगे, और जो रूहानी तकाजे पूरे करते हैं वो आगे जाएंगे। तो अल्लाह ताला फरमाते हैं कि मोमिनों का ये काम नहीं है कि वो ऐसी बातों पे गलत बातें सोचें, बल्कि वो तो इसको पीछे करते हैं। हाँ, बाकी रह गई बात ये बड़ी बड़ी बातें करने वाले, तो लौला जाओ अलैहि बिअरबाति शुहदा, अगर वो सच्चे थे तो क्यों ना पेश किए इस पर 4 गवाह। अब्दुल्ला बिन उबई ने इतना गंदा जुमला बोला तो 4 गवाह भी पेश करता। फैजलम या तो बिशुहदाई, हाँ अगर वो गवाह नहीं ला सके जिसकी बात पीछे हो गई, तो फौलाई का इंदल्लाहि हुमुल कासिबून, तो फिर ये मान जाएं कि अल्लाह की नज़रों में ये झूठे लोग हैं, ये गंदे लोग हैं, ये ख़राब लोग हैं। यहाँ देखिए वही बात आ गई कि अगर इन्होंने ऐसी बात करनी ही थी तो फिर कोई गवाह लाते, गवाह तो कोई था नहीं, तो समझ लो कि इन्होंने फहाशी को फैलाया। वलौ लफ़ज़लुल्लाहि अलैकुम, और अगर अल्लाह का फजल तुम पर ना होता, व रहमतुहु, और उसकी रहमत तुम पर ना होती, लमस्सकुम फीमा अफअतुम फीही असाबुन अज़ीम, तो इन बातों को जो तुम कर चुके इस पर सख्त किस्म का अज़ाब मिल जाता। यानी नबी की बीवी पे इल्ज़ाम लगे, अल्लाह आसमान को गिरा सकता था तुम पे। एक भूचाल आता मदीना में, सारे लोग उसका शिकार हो जाते, ये तो अल्लाह ने बचा लिया। थोड़े से लोगों के गुनाह पे, थोड़े से लोगों की गलत बातों के ऊपर अल्लाह ताला ने अगर पकड़ना होता तो इनको इस तरह से पकड़ता कि लग इनको पता चलता ये ऐसी बातें कर करा के किस तरीके से अपने आप को अल्लाह के नज़रों में गुनाहगार साबित कर रहे हैं। ये तो शुक्र है कि ऐसी बातें करके भी अल्लाह ताला ने इनको एक और मौका दे दिया। तो लिहाजा किसी ने भी कभी किसी दीन वाले के बारे में कोई बात की, और यकीन करें मैं आप सबको नसीहत करूँगी, कभी अपनी ज़िंदगी में किसी दीन वाले पे, वो किसी मसलक से हो, वो कुछ भी करे, वो शिर्क फैलाए, वो बिदत फैलाए, वो कुछ फैलाए, आपकी ज़ुबान पे उसका नाम लेकर कभी बुराई नहीं आनी चाहिए, यकीन करें। होंगे तो होंगे, हमें क्या, हम इतने फारिग थोड़े हैं, हमारे पास अपने काम बहुत हैं। अपनी इसलाह कर ले इंसान, अपने आप को देखे मेरे में क्या कमी है जो मेरे से काम नहीं हो रहा, मेरे अंदर क्या कमी है بجائے اس کے کہ ہم دوسروں کے اوپر نظریں ڈالنے لگے. اللہ تعالیٰ کہتے ہیں یہ فضل ہے اس کا کہ تم بچے ہوئے ہو. پھر اللہ تعالیٰ ایک منظر پیش کرتے ہیں ہماری نظروں میں. اس کو امیجن کرتے ہوئے ذرا آج کے سوسائٹیز کو بھی دیکھیے کہ ایک ریومر پھیلتی ہے تو پورا میڈیا کیسے حرکت میں آتا ہے. اس تلقونہ بالسنتکم, اور جب تم ایک دوسرے سے نقل کر رہے تھے اس بختان کو اپنی زبانوں کے ساتھ, وتقولون بافواہکم, اور کہا کرتے تھے اپنے منہوں سے, ما لیس لکم بہ علم, وہ باتیں جس کا سرے سے تمہیں کچھ علم ہی نہیں تھا. یعنی اس طرح باتیں کرتے رہے, جو سن رہے تھے افواہ سازی کر رہے تھے, یوں کسی کی عزت کی دھجیاں اچھال رہے تھے, اس طرح صدیق کے گھر کی عزت کو اچھال رہے تھے, اس طرح محمد صلی اللہ علیہ وسلم کے گھرانے میں آگ لگا رہے تھے, اور سب سے بڑی بات کیا, وتحسبونہ ہینا وہو عند اللہ عظیم, اور تم اس کو بڑی معمولی بات سوچ رہے تھے. جسٹ گوسپ, جسٹ ڈرائنگ روم ٹاک, جسٹ باتیں, جسٹ سلینڈر, جسٹ بہتان بازی, تم تو اس کو کہہ رہے تھے بس ایسی باتیں کر رہے تھے, ذرا خوش گپیاں کر رہے تھے, اتنی چھوٹی بات سمجھی, حالانکہ اللہ کی نظر میں یہ بہت بڑی بات تھی. اس طرح بغیر سوچے پوچھے باتیں کر رہے تھے. صحیح مسلم کی ایک روایت کا خلاصہ ہے کہ اللہ کے نبی نے فرمایا کہ کسی مسلمان کے جہنمی ہونے کے لیے صرف یہی کافی ہے کہ جو سنے اس کو آگے بڑھا دے. آج ہمارے معاشروں کا کیا حال ہے؟ دیکھیے, انسان اور طوطے میں فرق ہوتا ہے. طوطے کو آپ جو کہتے ہیں نا, وہ آگے سے وہی کہنے لگ جاتا ہے, اور جب انسان ہوگا نا, وہ سوچ کے بولے گا. اس دور میں تو شکر ہے سیل فون نہیں تھے, نہ نیٹ تھا, نہ میڈیا تھا, ورنہ عائشہ کا واقعہ گلوب پورے پہ گھوم رہا ہوتا ہے ای میلز کی صورت میں, اور ٹیکسٹنگ ہو رہی ہوتی, لوگ کہتے جاتے ہیں منٹس تو جائیں, ہم ذرا قصے تو سنا لیں. سنا ہے کچھ آپ نے؟ کچھ سنا ہے؟ اچھا چلے میں ذرا کسی اور سے بات, تھوڑا سا باقی باتیں بعد میں ہوں گی, کیونکہ کھجلی ہو رہی ہے نا, اب کسی اور کو بتانا ہے, اور شاید ہنڈیا جل جائے, کھانا جل جائے, پکے نہ پکے, مسلسل فون کر کر کے سارے شہر میں خبر پھیلاتے تمہیں پتہ آج کیا ہوا. آپ کہتے ہیں آج کے دور میں کئی خاندانی شہزادے اور بادشاہ اور ان کے ساتھ جب اس طرح کے اسکینڈلز ہوتے ہیں ان کے گھر ختم ہوتے ہیں. برٹش کے دو شہزادوں کا قصہ آپ کو یاد ہوگا, صرف لوگوں کی باتوں کی وجہ سے ان کے گھر ٹوٹے. آپ امریکہ کے کچھ لوگوں کو دیکھیں, اتنے گندے الزامات لوگ لگاتے ہیں, ہوں گے سچ, ہوں گے وہ فاسق, آپ کو کیا مصیبت پڑی ہے؟ یعنی یقین کریں کہ اس جگہ پہ بیٹھ کے ایسی باتیں کرنے کو دل نہیں چاہتا, لیکن آج کے دور میں گندگی کو یوں پھیلاتے ہیں لوگ کہ جیسے اپنی ٹریش کین کے کوڑے کو کوئی باہر پھیلائے. اس طرح زبان زدے عام باتیں کرتے ہو. ہاں ولو اس سمے تم ہو, کہتے کیا, اب ادب سکھایا جا رہا ہے. کبھی خدا نخواستہ کسی کے بارے میں کوئی بات سن لے انسان تو کیا کرے, کہا کیوں نہ ایسا ہوا کہ جب تم نے یہ افواہ سنی تو تم نے کہہ دیا ہوتا, ما یکون لنا ان نتکلم بہذا, کہ ہمیں یہ حق ہی نہیں کہ ہم اس معاملے میں کچھ گفتگو کریں. اس کو تو آپ تین دفعہ اپنے نوٹس میں بڑا بڑا کر کے لکھیں, جگہ چھوڑ دیں, جب آپ دوبارہ ان نوٹس کو کاپی کریں گھر میں جا کے, تین دفعہ موٹے موٹے لفظوں میں اس کو لکھیے نمایاں کر کے کہ ما یکون لنا ان نتکلم بہذا. بلکہ اس جملے کو یاد کر لیں, کل سنیں آپ لوگ تجوید کلاس میں, سب اونچی بات سے یہ مل کے پڑھیں, بلکہ ابھی بھی پڑھیں, سب مل کے پڑھیں اس کو. تو پھر اس کو اپنی زندگی کا لوگو بناتی ہیں, اپنی زندگی کا اصول بنا لیں. میں نے نہیں بولنا, کوئی کہہ رہا ہے باتیں کرو, کچھ کہو, تمہارا کیا خیال ہے, کھانا پک گیا؟ ہاں پک گیا. اچھا بتائیے نا پھر وہ بات جو آپ نے سنی کیا ہوا, چلیں آج باہر. یہ انداز اختیار کریں, ان نتکلم بہذا, میں نہیں بولوں گی, ایک لفظ نہیں بولوں گی, کوئی کسی کے بارے میں کچھ کہے جب مجھے نہیں پتا, میرا وہ معاملہ نہیں, تو مجھے اس میں کچھ نہیں بولنا. اور یہ جو لفظ ہے نا لولا, یہ ڈانٹ کا انداز ہوتا ہے, کیوں نہیں کہا, تمہیں کیوں نہ خیال آیا ایسا, کیوں نہیں تمہارے لیے یہ بات, تم کیوں نہیں سوچتے, کسی کی بات ہو اور تم چپ کر کے بیٹھ جاتے ہو, تمہیں خوف نہیں آتا اس بات سے کہ کوئی بات کسی کے خلاف ہو رہی ہے تو ہم کچھ اس میں اس کی مدد کریں. نہیں, چپ کرو اور کہو کہ سبحانکا, اے اللہ تو پاک ہے, حاضر بختان و نظیم, یہ بہت بڑا بختان ہے, یہ بہت بڑا الزام ہے جو عائشہ پہ لگا, جو ایک پاکیزہ عورت پہ لگا, جو صدیق کی بیٹی تھی, جو واحد عورت ہے کہ جس کے باپ کو صدیق کا لقب ملا, وہ واحد عورت ہے کہ جس کو اللہ تعالیٰ نے آسمان سے بے گناہ ثابت کیا, उस सिद्दीक की बेटी के ऊपर ये बात हुई कि जिसकी गोद में अल्लाह के नबी की वफ़ात हुई। आयशा तो वो आयशा थी कि आखिरी वक्त में अल्लाह के नबी के मुंह में आयशा का लुआब गया। हड्डी चूसी और आयशा की चूसी भी हड्डी अल्लाह के नबी चूसा करते थे, उस आयशा पे बात करते हो? ऐसी आयशा जो बाद में फ़कीहा बनी, मुहक्किका बनी, मुहद्दिसा बनी, उसके बारे में तुम बात करते हो? कहते हैं आयशा इतना प्यारा खुतबा देती थी कि उनकी बात क्या के बड़े बड़े उलमा की तकरीरें एक तरफ हो जाती थी। अल्लाह ताला ने मुख्तलिफ औरतों की बेगुनाही तो दी है ना, मरियम की बेगुनाही एक बच्चे को बुलवा के दे दी हज़रत ईसा अलैहिस्सलाम की सूरत में, और हज़रत आयशा की बेगुनाही अल्लाह ने खुद बोल के दी, क्योंकि कुरान क्या है, बल हुआ कलामुल्लाह, ये अल्लाह का कलाम है। तो ऐसी आयशा के बारे में तुम बोलोगे? हर किस नहीं, सुबहाना का। देखिए यहाँ लफ्ज़ सुबहाना का क्यों आ गया, इशारा किया गया कि अल्लाह इस बात से भी पाक है कि उसके रसूल की बीवी पर कोई तोहमत लगाए, और अल्लाह उसको पकड़ सकता है, लेकिन अल्लाह क्यों नहीं पकड़ता, वो बेनियाज है। अल्लाह के नबी को नहीं पता था कि मेरी बीवी पे जो बातें लग रही हैं कल उसका क्या अंजाम होना है, अल्लाह को उस वक़्त भी पता था, लेकिन अल्लाह ने अपना आप दिखाया। और फिर देखिए ज़रा थोड़ी सी और सख्ती, याइज़ुकुमुल्लाह, अल्लाह तुमको नसीहत कर रहा है, ऐसे लग रहा है कान पकड़ के किसी बच्चे को समझाया जा रहा है, खबरदार आइंदा ऐसा ना करना। अंतउदुल मिसली ही अबदा, कि दोबारा हरगिज़ इस किस्म की बात ना करना, बिल्कुल ना करना ऐसी बातें। इन कुंतुम मोमिनीन, अगर तुम मोमिन हो, तुम्हें तुम्हारे ईमान का वास्ता है कि तुम ऐसे काम ना करना, वरना ईमान ख़त्म हो जाएगा, चला जाएगा ईमान। वयुबय्यिनुल्लाहु लकुमुल आयात, और अल्लाह बयान करता है तुम्हारे लिए आयतें, निशानियाँ खोल खोल के ऐसे वाक़या दिखाता है ताकि तुम संभल जाओ। वल्लाहु अलीमुन हकीम, और अल्लाह खूब इल्म वाले, खूब हिकमत वाले, उसको खूब पता है। उसको तब भी पता था जब इल्ज़ाम लग रहा था, और उसको तब भी पता था जब इल्ज़ाम धुल गया। उसने एक महीने के बाद जो आयतें नाजिल की, वो पहले क्यों ना नाजिल की, इसलिए कि अल हकीम, हिकमत वाला भी है। उसको चेक करना था कि कौन कितना हिस्सा डालते हैं इस प्रोपेगंडे में, कौन दिफा करता है और कौन तकलीफ देता है। ताया गौर करो, देखो ऐसी बातें करते हैं आयशा के बारे में, और अल्लाह ताला ऐसे लोगों की बातें खोलने पे कादिर है, लेकिन अल्लाह ताला इनको मौका देता है। बाकी रह गई बात आपके, नहीं हमें क्या पता था, बस ऐसे ही तो होना था, फिर सब जो कर रहे थे फिर हम भी बातों में आ गए, तो अल्लाह ताला कह रहे हैं आपको पता है कि ऐसी बातें लोग क्यों फैलाते हैं? उसकी वजह अगली आयत में आ रही है, इन्नल्लज़ीना युहिब्बूना अन तशीअल फाखिशतु फिल्लज़ीना आमनु लहुम अज़ाबुन अलीम, अज़ाबुन अलीमुन फिद्दुनिया वल आखिरा वल्लाहु यालमु वअंतुम ला तालमून। बेशक जो लोग ये पसंद करते हैं कि फैल जाए बेहजाई इन लोगों में जो ईमान लाए हैं, तो इनके लिए दर्दनाक अज़ाब है दुनिया और आखरत में, और अल्लाह ताला हकीकत को जानता है जबकि तुम नहीं जानते। वलौल फ़ज़लुल्लाहि अलैकुम व रहमतुहु, और अगर अल्लाह का फ़ज़ल और उसकी रहमत तुम पर ना होती, क्या होता, कुछ नहीं बताया, बस लौला कह के छोड़ दिया, धमकी का अंदाज़ है। वअन्नल्लाहा रऊफुर रहीम, बेशक अल्लाह ताला खूब बख्शने वाला और मेहरबान है। इस आयत में अल्लाह ताला ने उस मेन कॉज का तस्करा कर दिया जो ऐसे प्रोपेगंडों का होता है, और वो क्या कि लोग ऐसे मामलात को आम क्यों कर देते हैं। आयशा पे ये बात लगी या आज किसी और पे लगती है, वो क्यों लगती है, ताकि ईमान वालों में बेहयाई फैले। यहाँ लफ्ज़ तशी अल फाहिशा है, नशर व इशात का लफ्ज़ भी आपने सुना होगा। तशी के लफ्ज़ के अंदर किसी चीज़ को फैलाने का तस्करा होता है, कि इस तरीके से बात फैले कि हर एक की ज़ुबान पर आ जाए। शीन या और आइन इसका रूट होता है, शैयुन, टू प्रमोट के मानों में, हर वो चीज़ जो जज्बात को उभारे, भड़काए, वो सब चीज़ें इसके अंदर आती हैं। मैगज़ीन, गंदी चीज़ें, वल्गर पोइट्री, कहानियाँ, ये ज़िना के दरवाज़े हैं। ये लोग चाहते हैं कि ऐसे किस्से अखबारों की जीनत होते रहें, ऐसी चीज़ें फिल्मों में, स्टोरीज़ में आती रहें, और लोग इनको एक दूसरे से आगे बढ़ाते रहें, और ऐसे लोगों को फिर अल्लाह ताला दुनिया और आखरत में अज़ाब देगा। ऐसी बातें जो लगी, उसकी वजह क्या थी कि ईमान वालों को दुनिया और आखरत में तकलीफ़ दी जाए। उस दौर में अल्लाह के नबी को तकलीफ दी उनकी बीवी पे इल्ज़ाम लगा के। आज के दौर में मुसलमानों की नस्लों में ऐसी गंदी चीज़ों को फैलाने के बाद माँ बाप की ज़िंदगियों को अजाब बनाया हुआ है। रातों की नींद अजीरन है, ना बेटियों की इज्जत महफूज है, ना बेटों की इज्जत का कुछ पता है, तो ये दुनिया के अजाब हैं। और आखिरत में भी ये चाहते हैं कि मुसलमान अपने बच्चों की वजह से आग में जाएं। तो ये तो है उनका एक जाल जो उन्होंने बुना हुआ है। वलाउला फ़ज़लुल्लाहि अलैकुम, और अगर न होता अल्लाह का फ़ज़ल और उसकी रहमत तुम पर, इसके आगे आप ख़ुद ही लिख लें कि फिर अल्लाह तुम्हें कुरान की तरफ ना लाता, फिर अल्लाह दीन को ना लाता, फिर कुरान ना होता, ना तुम होते। शुक्र करो अल्लाह ने ऐसी आयतें कुरान में उतारी जिसको पढ़ने पढ़ाने के बाद तुम गैरों के इस प्रोपेगंडे से बच सको और इस जाल के अंदर आई हुई मछली की तरह अपने आप को तकलीफ़ में लाने से बच सको। और इसके बाद फिर मोमिनों को एक अदब सिखाया गया कि ये गैर तो ऐसे काम करते ही रहेंगे, इनकी तो ऐसी मेलिंग चलती रहेगी, तुम क्या करो और क्या ना करो। या अय्युहल्लज़ीना आमनू ला तत्तबियू खुतुवातिश्शैतान, ए ईमान वालो शैतान के नक्शे कदम पर ना चलो। यहाँ इससे क्या मुराद है? सिर्फ अफवाहों पे ना लगो। यही आयत पीछे पढ़ी थी हमने सूरत बकरा में, वहाँ बताया गया था कि खुतवतुन कहते हैं एक और दूसरे कदम के बीच की जगह। एक कदम के बाद जब हम दूसरा कदम ऊपर रखते हैं तो बीच की जगह को खुतवा कहते हैं। यहाँ इससे मुराद क्या है कि जब किसी के खिलाफ कोई बात करे तो उसको ले लेना। पीछे मैंने आपको बताया था कि हर जगह ये खुतवा का लफ्ज़ मुख्तलिफ मानों में आएगा। स्कैंडल्स ना फैलाओ, इशारा उसी वाक्य पे है कि हज़रत आयशा की जो बात सुन के आगे करते गए थे तो गोया कि ये तुम शैतान के कदमों पे चल पड़े, उसके नक्शे कदम पे चल पड़े। क्यों ना जाओ? इसलिए कि फ़इन्नहु यामुरु बिल फ़ख्शाई वल मुनकर, बेशक वो फहाशी और मुनकर का हुक्म देता है। वो तुम्हारे अंदर फुखश फैलाना चाहता है, वो तुम्हारी नस्लों को ख़राब करना चाहता है। और वलौला फ़ज़लुल्लाहि अलैकुम व रहमतुहु, तीसरी बार आ गया यहाँ इस्लाम दीन अल्लाह की रहमत है, कि अगर अल्लाह का फ़जल और उसकी रहमत ना होती। यहाँ आप जवाब दिया जा रहा है कि फ़जल और रहमत क्या है, तो माँ ज़का मिनकुम मिन अहदिन अबदा, तो कोई तुम में से एक भी इसकी रहमत की वजह से बचा हुआ वरना बच ना सकता। जितनी तुम्हारे इर्द गिर्द गंदगी है, अगर इज्जतें बची हुई हैं तो समझ लो ये अल्लाह की रहमत है, अगर औलादें बची हुई हैं तो समझ लो ये अल्लाह की रहमत है, अगर मर्दों की नज़रें महफूज हैं तो ये अल्लाह की रहमत है, अगर तुम्हारे दिल गंदी चीज़ों से बचे हैं तो ये अल्लाह की रहमत है, वरना दुश्मनों ने तो कोई कमी नहीं छोड़ी, उन्होंने तो एड़ी चोटी का जोर लगा दिया कि तशी अल्फाखिशतफिल्लज़ीना आमनु, उनका तो सारा गोल ही मुसलमानों पे फहाशी फैलाने पे, अपने अंदर इतनी नहीं फैलाते जितनी गैरों में लाते हैं। और अल्लाह ने बचाया है, वलाकिन अल्लाह युज़क्की मन यशा, और अल्लाह है जिसको चाहता है पाक करता है। वल्लाहु समीउन अलीम, अल्लाह ताला खूब सुनने वाला और खूब जानने वाला है, तुम्हारी बातों को जानता, तुम्हारे दिलों को जानता। सच्ची तौबा कर लोगे अल्लाह मुआफ़ कर देगा, अल्लाह की रज़ा के तालिब बन जाओ वो तुम्हारी मदद करेगा। अल्लाह ताला ने तुम्हें बचाया हुआ इस तरह से कामों से, अल्लाह का शुक्र करो। और अब फिर हज़रत अबू बकर सिद्दीक़ और मिस्तों के ताल्लुक़ की तरफ बात है। हुआ क्या कि जब हज़रत अबू बकर सिद्दीक़ को पता चला कि मेरी बेटी पर तोहमत लगाने वाला मिस्त, मैं ही उसकी किफ़ालत करता हूँ, तो सिद्दीक़ तो थे बाप भी थे, कसम खा बैठे, कहने लगे आज के बाद मिस्तों को एक पैसा नहीं दूंगा। हमारे यहाँ कहते हैं ना, हमारे ही टुकड़ों पे पले और हमें ही आंखें दिखा रहे हैं। अब ये बात देखा जाए तो रिश्तेदारी के नाते से तो हक थी, लेकिन अबू बकर को मुकामे सिद्दीकियत से गिराने वाली थी। अल्लाह ताला ने कुरान में आयत नाजिल कर दी, वला यातली उलुल फतल मिनकुम वसआती अन यूतू उलिल क़ुरबा वल मसाकीन वल मुहाजरीन फ़ी सबीलिल्लाह, और ना कसम खाएं वो जो बरगजीदा हैं तुम में से, इशारा है अबू बकर की तरफ, और खुशहाल दौलतमंद भी बहुत है, इज़्ज़त वाले भी बहुत थे। कहा कि अबू बकर जो के साहिब माल भी हैं, साहिब इज़्ज़त भी हैं, उनको ये लायक नहीं कि वो इस बात की कसम खाएं कि वो ना देंगे रिश्तेदारों को और मिस्कीनों को और राह खुदा में हिजरत करने वालों को। आपको होता है कि मिस्तो सहाबी में ये तीनों चीज़ें थीं, उलिल कुर्बा में से भी थे, अबू बकर के रिश्तेदार थे, मसाकीन मिस्कीन थे, गरीब थे, और हिजरत करके मक्का से मदीना आए हुए थे। कहा कि इनको नहीं दोगे तुम, نہیں دو بلکہ کیا کرو؟ وَلْيَعْفُ وَلْيَصْفَحُ، اور چاہیے کہ یہ لوگ معاف کر دیں اور درگزر فرمائیں. اور پھر اتنا پیارا انداز اختیار کیا، أَلَا تُحِبُّونَ أَن يَغْفِرَ اللَّهُ لَكُمْ، کیا تم پسند نہیں کرتے کہ اللہ تمہیں بھی بخش دے؟ کیا تم نہیں چاہتے؟ بس یہ آیت سننے کی دیر تھی کہ ابو بکر سے صبر نہ ہوا، بول اٹھے، بلا واللہ یا ربنا انا لنحب ان تغفر لنا، اے اللہ کیوں نہیں، تیری قسم ہم تو اس بات کو پسند کرتے ہیں کہ تو ہمیں معاف فرما اور ہم سے درگزر فرما. بس یہ بات کہہ کے جا کے پھر غصے میں آگے، نہیں، جا کے نہ صرف مستوں کی امداد دوبارہ شروع کی بلکہ پہلے سے ان کا وظیفہ دگنا کر دیا. واللہ غفور الرحیم، اللہ تعالیٰ خوب بخشنے والا اور مہربان ہے. یہ ہوتے ہیں صدیقیت کے مقام پر فائز لوگ. آپ ذرا اپنے اوپر لے کے تو سوچیں، بیٹی پہ زنا کی تہمت تو چھوڑیں، ذرا اچھی بلی ساس بیٹی کو کچھ کہہ دے تو ماں کا موڈ بدل جاتا ہے. لیکن جن کو آخرت سامنے دکھتی ہے وہ بڑی بڑی باتوں پہ نہیں آتے، اور ان کو کوئی انا بھی سامنے نہیں آتی. کہا بڑے ہو تو بڑے بن کے دکھاؤ، بڑے حوصلے دکھاؤ. اور آگے پھر سزا بتا دی گئی، ان اللذین یرمون المحصنات الغافلات المؤمنات. یہ تینوں خوبیاں حضرت عائشہ میں تھیں. بے شک وہ لوگ جو تہمت لگاتے ہیں پاک دامن عورتوں، بھولی بھالی عورتوں اور ایمان والیوں پر، کیونکہ عائشہ محصنہ بھی تھیں، اپنی عزت کی حفاظت کرنے والی بھی تھیں، بھولی بھی تھی، غافلہ. اب یہاں غافل وہ نہیں ہے جو اردو میں غفلت ہے، یعنی بھولی بھالی، ایسی چلاکی ہوشیاری نہیں آتی تھی، سیدھی سادی تھی. اور مومنہ بھی تھی. ان کا حال کیا ہوگا؟ لعنوا فی الدنیا والآخرہ، ان پر پھٹکار ہے دنیا اور آخرت میں. ولہم عذاب عظیم، اور ان کے لیے بڑا عذاب ہے. دنیا میں تو کوئی حد نہیں لگی، پکڑے گئے نہیں، بچ گئے، لیکن آخرت میں کیا ہوگا؟ یوم تشہد علیہم السنتہم و ایدیہم، جس دن گواہی دیں گی ان کے خلاف ان کی زبانیں اور ان کے ہاتھ، وارجلہم، اور ان کے پاؤں، بما کانوا یعملون، ان اعمال پر جو وہ کیا کرتے تھے. آج تو چرب زبانی سے تاویلات سے باتیں بدل لیا کرتے ہیں نا، کل ان کی زبانیں بولیں گی. سورہ یاسین میں ہم اس کی تفصیل پڑھیں گے کہ کب قیامت کے دن زبانیں بولیں گی اور کب جسم کے عذاب بولیں گے. یومئذین یوفیہم اللہ دینہم الحق، اس روز پورا دے گا اللہ ان کو ان کے بدلے حق کے ساتھ. ویعلمون ان اللہ ہو الحق المبین، اور وہ جان لیں گے کہ اللہ تعالیٰ ہی ٹھیک فیصلہ کرنے والا ہے. حق المبین، ہر بات کو واضح کرنے والا ہے. یہاں ان لوگوں کی سزا بتائی، اور آخری آیت میں حضرت عائشہ پہ تہمت لگی نا، اور لوگوں نے کہہ بھی دیا کیا ہوگا عائشہ نے، لیکن انہوں نے یہ نہ سوچا کہ عائشہ بیوی کس کی ہے. اس پہ آیت اتری، والخبیثات للخبیثین، ناپاک عورتیں ناپاک مردوں کے لیے. عبداللہ بن ابی اگر ناپاک ہے تو ہو سکتا ہے اس کی بیوی بھی ناپاک ہو. والخبیثون للخبیثات، اور خبیث مرد خبیث عورتوں کے لیے. یہاں بعض لوگوں نے خبیثات کا ترجمہ گندی باتیں کی ہے. ایک تو بتا دیا نا کہ پاک مردوں کو پاک بیوی ہیں، اور اس کا اپوزٹ دوسرا کیا ہے کہ خبیث مرد خبیث باتیں کرتے ہیں. اشارہ وہی ہے اس گندی بات کی طرف، کہ گندا تھا نا تو گندی بات نکلی، اور گندی باتیں گندے ہی مردوں سے نکلتی ہیں. جبکہ والطیبات للطیبین، اور پاک دامن عورتیں پاک دامن مردوں کے لیے. عائشہ محمد کی بیوی ہیں صلی اللہ علیہ وسلم. والطیبون للطیبات، اور پاک مرد پاک عورتوں کے لیے. کبھی سوچا تم نے ایک لمحے کے لیے کہ محمد کسی زانیہ سے شادی کریں گے صلی اللہ علیہ وسلم؟ اللہ کے نبی کی بیوی نہ کافرہ ہوتی ہے نہ زانیہ ہوتی ہے، کبھی نہ سوچا انہوں نے. کہتے ہیں تو پھر کہتے رہے، اولئک مبرؤن مما یقولون، یہ لوگ ان ساری تہمتوں سے مبرہ ہیں جو یہ ناپاک لوگ لگاتے ہیں. لہم مغفرۃ و رزق کریم، ان کے لیے بخشش بھی ہے اور عزت والی روزی ہے، کرم والی روزی ہے. یہاں پہ سبق پورا ہوتا ہے. ہمیں ایک سٹریچ میں یہ بات تو سمجھ آ گئی نا کہ جو اللہ کے نام پہ کام کرتے ہیں اللہ تعالیٰ کیسے ان کی عزت اور عصمت کی حفاظت کرتا ہے. اب یہاں تک ہم تلاوت سن کے آخری آیتوں میں سے جو باتیں ہمارے آج کے حالات کے متعلق ہے اس کو کریں گے اور ساتھ ساتھ اپنا جائزہ بھی لیں گے.
ان الذين جاءوا بالإفك عصبة منكم لا تحسبوه شرا لكم بل هو خير لكم لكل امرئ منهم ما اكتسب من الإثم والذي تولى كبره منهم له عذاب عظيم. لولا إذ سمعتموه ظن المؤمنون والمؤمنات بأنفسهم خيرا وقالوا هذا إفك مبين. لولا فإذ لم يأتوا بالشهداء فأولئك عند الله هم الكاذبون. ولولا فضل الله عليكم ورحمته في الدنيا والآخرة لمسكم فيما أفضتم فيه عذاب عظيم. إذ تلقونه بألسنتكم وتقولون بأفواهكم ما ليس لكم به علم وتحسبونه هينا وهو عند الله عظيم. ولولا إذ سمعتموه قلتم ما يكون لنا أن نتكلم بهذا سبحانك هذا بهتان عظيم. يعظكم الله أن تعودوا لمثله أبدا إن كنتم مؤمنين. ويبين الله لكم الآيات والله عليم حكيم. إن الذين يحبون الفاحشة في الذين آمنوا لهم عذاب أليم في الدنيا والآخرة والله يعلم وأنتم لا تعلمون. ولولا فضل الله عليكم ورحمته وأن الله رؤوف رحيم. يا أيها الذين آمنوا لا تتبعوا خطوات الشيطان ومن يتبع خطوات الشيطان فإنه يأمر بالفحشاء والمنكر. ولولا فضل الله عليكم ورحمته ما زكى منكم من أحد أبدا ولكن الله يزكي من يشاء والله سميع عليم. ولا يأتل أولو الفضل منكم والسعة أن يؤتوا أولي القربى والمساكين والمهاجرين في سبيل الله وليعفوا وليصفحوا ألا تحبون أن يغفر الله لكم والله غفور رحيم. إن الذين يرمون المحصنات الغافلات المؤمنات لعنوا في الدنيا والآخرة ولهم عذاب عظيم. يوم تشهد عليهم ألسنتهم وأيديهم وأرجلهم بما كانوا يعملون. يومئذ يوفيهم الله دينهم الحق ويعلمون أن الله هو الحق المبين الخبيثات للخبيثين والخبيثون للخبيثات والطيبات للطيبين والطيبون للطيبات أولئك مبرؤون مما يقولون لهم مغفرة ورزق كريم